نحمده ونصلي على رسوله الكريم اما بعد فاعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي امري واحلل عقدة من لساني يفقه قولي amazed by Allah's small husna آج ہم اس سیریز میں سے اللہ سبحانہ تعالیٰ کا بہت ہی خوبصورت نام الصبور دیکھیں گے لفظ صبر بھی ہمارے لیے نیا نہیں ہے صابر بھی نیا نہیں ہے صابرہ بھی استعمال ہوتا ہے لیکن الصبور کے لفظ کے اندر جو خوبی اور حسن چھپا ہوا ہے اور خاص طور پر اللہ سبحانہ تعالیٰ کی صفت کے طور پر اس کو آج ہم جاننے کی کوشش کریں گے ہم نے دیکھا کہ اللہ تعالیٰ کے جتنے بھی نام ہیں نا وہ سپرلیٹیو ڈگری میں ہیں اللہ تعالیٰ کا ہر نام بہترین طریقے سے ہمیں خوبصورتی دکھاتا ہے ہم جتنا زیادہ اللہ سبحانہ تعالیٰ کے اوپر نظریں لگاتے جاتے ہیں ہر چیز ہمیں پہلے سے بھی زیادہ خوبصورت طریقے سے دکھتی ہے تو الصبور فاعول کا وزن ہے سواد با رو اس کا روٹ ہے اور صبر یصبرو کا لفظ ہوتا ہے پتھر رکھنا اگر آپ اس کو بالکل ڈکشنری میں سے دیکھیں نا تو کشتی میں جب اکیلا ملاح بیٹھا ہوتا ہے اور دوسری طرف کوئی نہیں بیٹھا ہوتا تو آپ کہہ سکتے نا کہ امبیلنس ہوتی ہے کشتی تو وہ اپنے بیلنس کو پورا کرنے کے لیے دوسری طرف ایک پتھر رکھتا ہے آپ کبھی آپ اپنے بیک ہوم میں جائیں اور اپنی جگہ دیکھیں گے تو انشاءاللہ آپ کو دکھے گا کہ یہ چھوٹے چھوٹے کشتیوں میں بیٹھنے والے لوگ جاتے ہیں انہوں نے ایک پتھر رکھا ہوتا ہے عام طور پہ جب دونوں طرف کوئی بیٹھا ہو نا جیسے سواری مل جائے تو وہ پتھر بیچ میں لے آتے ہیں میڈل میں آ جاتا ہے اور اسی طرح سے جب وہ کوئی نہ ہو تو پھر ملاح اس کو دوسری طرف کرتا ہے اس پتھر رکھنے کو عربی میں صبر کہتے ہیں اب اس ایک لفظ پہ غور کریں تو کتنا کچھ آپ کو مل جائے گا سوچیے صبر کرنا اصل میں دل پہ پتھر رکھنا ہوتا ہے اور صبر کی بہت ساری اقسام ہم پڑھتے ہیں سنتے ہیں جانتے بھی ہیں اور ہمارے ہاں صبر کا ایک بڑا خوبصورت مقام بھی ہے چھوٹی چھوٹی بات پہ ہم کہتے ہیں اچھا پھر میں تو صبر ہی کروں گی اچھا اللہ مجھے صبر دے اچھا میں صابرین میں ہوں لیکن جب آپ اللہ تعالیٰ کے لیے اس نام کو دیکھتے ہیں الصبور فاعول کا وزن ہے بڑا بردبار بہت صبر کرنے والا اللہ تعالیٰ کے جتنے بھی نام تھے نا اکثر نام سپرلیٹیو ڈگری ہیں افل و تفضیل کہتے ہیں اس کو نا جیسے گڈ بیٹر دی بیسٹ ہے نا تو پھر الصبور وہ ہستی جو بہت ہی زیادہ صبر کرے جو بہت ہی زیادہ بردبار ہو اور جب تک آپ کے اندر ہل نہیں ہوتا تحمل نہیں ہوتا آپ کبھی بھی صبر کر ہی نہیں سکتے تو لہٰذا اللہ تعالیٰ کے اس نام کو دیکھیں گے تو اصطلاحی طور پہ الصبور کا کیا معنی آپ کو سمجھ آئے گا کہ اللہ سبحانہ تعالیٰ وہ ہستی ہے جو کہ بہت صبر کرتا ہے سوال یہ کہ ہم تو صبر کرتے ہیں اس بات پہ کہ کوئی تکلیف آ گئی کوئی غم آ گیا کوئی پریشانی آ گئی کوئی دکھ آ گیا تو اللہ سبحانہ تعالیٰ کس چیز پہ صبر کرتا ہے تو الصبور جل جلالہ وہ ہستی جو اپنے گناہگار بندوں کو سزا دینے میں جلدی نہ فرمائے بلکہ وقت مقرر پر پکڑے اور اس وقت تک مہلت دے تو پھر الصبور بندوں کے گناہوں پہ صبر کرنے والا یہ ہے وہ وجہ جس کی وجہ سے ابھی تک بھی اللہ نے بہت سارے لوگوں کو مہلت دی ہوئی ہے حقیقت یہ کہ ہم صبر نہیں کر پاتے ماں اپنے بچے کو ایک سے دوسری بار غلط کام کرتا دیکھتی ہے نا تو غصے میں آ جاتی ہے کچھ حد تک پکڑ سکتے ہیں ہم اپنے نوکروں کو ملازموں کو ان کے بارے میں کوئی بات کر کرا سکتے ہیں تو پھر دیکھیے ذرا کیا حالات ہیں اور بڑکیں اور دبکے اور کہیں ہاتھ بھی اٹھ جاتا ہے زبان تو ہماری سارا دن چلتی ہے ان لوگوں پہ جن کے اوپر ہمیں قابو آتا ہے ذرا سے اللہ کے اس نام کو محسوس تو کیجیے کیا صبور پورا اختیار رکھتا ہے ہم زیادہ زیادہ کیا کریں گے ماں آخر تھک تھک جاتی ہے اور بچے نہیں تنگ کرنے سے بات جاتے کہتی اچھا تمہارا باپ آ لے بلکہ باپ نہیں اس کو کچھ اور ہی کہتی ہیں ابا آ لے ذرا تمہارا پھر بتاتا ہے اور ابا بچارے نے کیا کرنا ہے وہ تو پہلے کچھ نہ کر سکا آج تک لیکن ذرا سوچیے وہ ہستی جو پکڑ لے دھکڑ لے مار دے کوٹ دے اور اس کو کوئی پوچھتا نہیں عام طور پہ دیکھیے ماں ہی اپنے بچے کو مارے نا تو گھر میں 10 لوگ اٹھتے ہیں یہ کیا کیا ہے ان کو کیوں مارا دادی ہوگی تو اس کو غصہ آ رہا ہوگا نانی ہوگی تو اپنی بیٹی کو ڈانٹنے لگ جائے گی بچوں کو کیوں مارتی ہو اللہ کو کوئی پوچھ نہیں سکتا اور ماں مارے گی بھی تو کیا مارے گی اور کتنا کو مارے گی اس کے ہاتھ میں ہے ہی کیا لیکن جب وہ ہستی جس کو نہ کوئی پوچھ سکے جس کو کوئی کسی قسم کی کوئی روک نہیں ٹوک نہیں اس کو کسی کی مدد نہیں چاہیے سارے معاملے میں اور جب وہ بندے کو نہ پکڑے सब कुछ करने के बावजूद तो फिर आप महसूस कीजिए, वो होता है सबूर। आज आपको इससे ये भी समझ आएगा कि दुनिया में इतना गंद है। शिर्क से शुरू करें ना, अगर बल्कि एथियज्म, अल्लाह को ना मानना, ये तो बदतरीन चीज हो गई ना। उसको नीचे लाइए कुफर, उससे भी नीचे आइए शिर्क, उस शिर्क से नीचे आइए कबीरा गुना, और उससे लाइए नीचे फैशनेबल गुना जो दौरे हाजिर में फैशन के नाम पे हों, यानी फितरत के खिलाफ गुना, गैर फितरी गुना कह लें। बिल्कुल तख्लीक में तब्दीली, अल्लाह की कायनात में तब्दीली, मकसद हयात को बदल दिया, अल्लाह ताला की मर्जी का बन के जीने की बजाय अपनी मर्जियां करने वाले, अल्लाह कुछ भी नहीं कहता। वाकई अल्लाह ताला का बेनियाज होना जो है ना, समद होना और हलीम होना, ये दो नाम जुड़े तो फिर असबूर समझ आएगा आपको कि इतना हौसला भी किसी का हो सकता है किसी के बारे में कि जिसको पकड़ सके, जिसको सजा क्या बदला देने, ज्यादती भी कर दे अगर अल्लाह ताला को कोई ना पूछे, लैसा कमिस्ले ही शयुन, और अल्लाह खुद कुरान में कहता है कि उसको कोई नहीं पूछ सकता, वो सबको पूछ सकता है। इसके बावजूद भी जब वो ना पूछे और ना पकड़े तो उसको असबूर कहते हैं। तो असबूर और अल हलीम करीबुल मानी अस्मा हैं, मिलते जुलते लफ्ज हैं, मगर थोड़ा सा फर्क है। क्योंकि अब आप कहते हैं जब हमने अल हलीम जो पढ़ लिया तो फिर अब और क्या जरूरत है। तो सिफत सबूर में गुनाहगार बंदों को मुखलत की इतनी गुंजाइश नहीं है जितनी गुंजाइश सिफत हलीमी में पाई जाती है। हलीम लफ्ज के साथ ही आपके दिल में एकदम बड़ी सॉफ्ट, ईजी गोइंग और एक ऐसी हस्ती या ऐसी चीज का तस्वर आता है जो बड़ी मुलायम भी हो। अल्लाह सुबहान तला का नाम अल हलीम होना अल्लाह तला के नाम असबूर होने से मिला हुआ है। आप कह लीजिए कि अल्लाह ताला सबूर है पहले और फिर उससे बढ़कर अल हलीम भी है, तो आप कह सकते हैं फिर असबूर इससे मुतल्लिक सलफ सालेहीन के क्या अक्वाल होंगे। क्योंकि ये वो नाम है जिस पे जितना गौर करेंगे ना उतना आप महसूस करते जाएंगे कि अल्लाह सुभान ताला ने आपको मुझे आज तक दुनिया में नहीं जो पकड़ा, और बड़े बड़ों को नहीं पकड़ा और बुरे बुरों को नहीं पकड़ा, तो वो उसकी सिफात असबूर अल हलीम होने की वजह से है। मोहलतें देता, वो बंदे को कभी इधर से उधर होने नहीं देता। यकीन करें हम उसकी इस सिफत हलीमी और इसके इसी सबर और सबूर होने की वजह से बचे में, वरना तो बहुत मुश्किल था। तो आप कहिए कि गुनाहगारों को मुखलत देने वाला, अजाब में जल्दी ना करने वाला है। इमाम गजाली ने यह तारीफ दी है अल्लाह ताला के इस नाम की। और अगर बंदे सबूर के दर्जे को तो ना भी पा सके, सिर्फ यानी कह लें कि उससे जरा से एक नीचे दर्जे पे भी रह जाए ना, तो दुनिया में अमन चैन सुकून हो जाए। क्योंकि अल्लाह सुभान ताला अपनी सिफात का परतो हमारे अंदर देखना चाहता है, उसकी जात जैसा कोई नहीं है। कुछ नाम आपने देखे ना जो जाती नाम है, यानी हम इला नहीं बन सकते, लेकिन कुछ सिफाती नाम है, तो सिफात तो अल्लाह ताला की इंसान अपने अंदर ढूंढ सकता है ना। तो अल्लाह ताला भी अपने बंदों के लिए सबर को पसंद फरमाते हैं और सबर पर बेबहा इनामात मुकर्रर कर रखे हैं अल्लाह ताला ने। अल्लाह हमें इसकी तौफीक दे। कुरान पाक में जिन अखलाक पर बहुत ज्यादा जोर दिया गया ना और जिनकी अहमियत और फजीलत बयान की है, उनमें सबर का खास मुकाम है। आप दीन के आला से लेकर अदना हुक्म तक अमल कर नहीं सकते जब तक आप में सिफत सबर ना हो। मसलन एक अल्लाह पे राजी रहना और किसी और दर को ना खटखटाना सबर के बगैर मुमकिन है? अतन मुमकिन नहीं है। क्यों भला? फिर तो इंसान दर दर पे जाता है। देखिए ना, जब गम पड़ता है, बीमारी आती, दुख आता, तो बंदा ऐसे ही इधर जाओ उधर जाओ, उसको सुना उसको सुना, तो एक रब पे तो आप नहीं रह सकते। वो एक सजदा जिसे तू गिरा समझता है, लोग जानते हैं शेर को, बड़ा मुश्किल लगता है एक रब को पुकारना। मक्का वाले भी अल्लाह के नबी से ये इतराज करते थे कि हम तो इतने खुदाओं को पुकारते हैं फिर भी बेटा मांगे तो बेटी मिल जाती है, तो तुम कहते हो कि एक को मांगो, अब तो फिर हमें बिल्कुल नहीं मिलेंगे। हालांकि वो एक सजदा जिसे तू गिरा समझता है दिलाता है हजार सजदों से आदमी को निजात। जो बंदा एक रब का बन जाता है, एक रब के आगे जम जाता है, वो किसी दर दर के बकारी की तरह इधर से उधर नहीं जाता। फिर आप देखिए, दीन में नमाज का रुख है अल्लाह को मानने के बाद। नबी सल्लम की बात ले लीजिए, चलिए तौहीद के बाद रिसाला। एक नबी की सुन्नतों पे जिंदगी गुजर सकती है अगर सब्र ना हो? चारों तरफ तो आपको अपने रोल मॉडल और हीरो दिखेंगे और न जाने क्या कुछ। फिर आप देखिए कि ईमान बिल आखिरा की नजर से सारी जिंदगी आप قربانیاں دیں، کچھ نہ دکھے، محنتیں کریں، نمازیں پڑھیں، کچھ نہ ملے بلکہ زندگی میں پریشانیاں ہی رہیں اور پھر بھی عبادت گزار رہے ہیں، کوئی آخرت پہ صبر کر سکتا ہے اگر اللہ تعالیٰ کا یقین نہ ہو؟ تو صبر آخرت پہ بھی جوڑتا ہے، صبر توحید اور رسالت کو لیتا ہے. پھر آپ اعمال کو دیکھیں گے نا، تو ایک ایک عمل، نماز، نماز کو تو خود اللہ نے فرما دیا وَاسْتَعِينُوا بِالصَّبْرِ وَالصَّلَاةِ، کہ صبر اور نماز کے ساتھ مدد طلب کرو. تو جتنا زیادہ آپ اللہ تعالیٰ کے ساتھ تعلق کو گہرا مضبوط کرتے جائیں گے، آپ کو لگے گا کہ صبر کے بغیر کچھ نہیں. اپنے ہی کمائے ہوئے مال میں سے کسی کے ساتھ شیئر ہوتا ہے صبر نہ ہو تو؟ زکوٰۃ اور صدقات تو ادھر ہو گئے، روزہ رکھا جاتا ہے صبر نہ ہو، کوئی نہیں دیکھ رہا آپ کے پاس پانی نہیں پیتے، گلا حلق چھل رہا ہے، خشک ہو رہا ہے، آپ نہیں. پھر آپ حقوق العباد پہ آ جائیے، انسانوں کی زیادتیوں پہ صبر ہوتا؟ ماں باپ جن سے اب کوئی امید نہیں رہے گی، کچھ نہیں دیں گے، وہ کیا ان کی خدمت اور ان کی عزت ہوتی ہے؟ اولاد جن کا پتہ ہی کوئی نہیں ہے بڑے ہو کے کیا بن جائیں گے، کیا ان کی تربیت ہوتی ہے؟ تو لکھیے پھر، صبر ہی دین کا دوسرا نام ہے. میں اس کو ایسے سمجھتی ہوں اکثر کہ جیسے عموماً انٹرنیشنلی ٹریولنگ کرنے والے، خاص طور پہ حج اور عمرے والے بھی اپنے ساتھ ڈالرز رکھتے ہیں، کیونکہ ڈالر وہ کرنسی ہے جس کو ہر ملک میں ایکسیپٹ کر لیا جاتا ہے، تاکہ وقت پڑنے پر ڈالر کو آپ سعودی ریال میں بدل لیں، اپنے ملک میں آ جائیں نارویجن کرون میں لے آئیں، نہ کر سکے استعمال آپ یو کے میں جائیں تو اس کو یو کے پاؤنڈ میں لے آئیں، آپ یو اے میں چلے جائیں، شنگن کنٹریز میں چلے جائیں، آپ اس کو یورو میں لے آئیں. صبر از لائک آر کرنسی چینجر، اس کے اوپر آپ اپنے دل کو جمائیں. اور صبر جتنا آتا ہے نا، وہ صبر سے آتا ہے، یہ بھی لکھ لیں. بعض لوگوں کا رویہ ہوتا ہے گاڈ گیو می پیشنس بٹ سون، اللہ مجھے صبر دے پر جلدی سے دے دے. حالانکہ جملہ لکھیے، صبر صبر کے ساتھ آتا ہے. ہلکی آنچ چلا کر کھانا پکنا رکھ دیں، پھر اس کی لذت دیکھیے گا، وہ پکے گا. اور تیز آنکھ پہ جلدی جلدی گلاتے ہیں، وہ گلے گا. ایک پکے ہوئے اور ایک گلے ہوئے سیب کا تصور لے آئیے ذہن میں، گلا ہوا سیب تو کھاتا کوئی نہیں، پھینک دیتے ہیں. تو صبر کے ساتھ پکائیے، صبر کے ساتھ کھائیے. چپ 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 کر کے کھائیں گے تو وہ حلق میں پھنس جائے گا. اس لیے کہتے کھانا آرام آرام سے کھانا چاہیے، اور اس سے بھوک بھی کم ہو جاتی ہے، کیونکہ جو ہی ہم پہلا لقمہ ڈالتے ہیں نا تو جلدی سے اسٹمک میں کچھ چینجز آتی ہیں. تو جتنا جلدی کھائیں گے اتنا زیادہ کھانے کو دل کرے گا، اور تھوڑی دیر بعد وہ اندر سے سارا میکینزم ذرا سا سلو ہو جاتا ہے، تو تھوڑا بھی کھائیں گے تو بھوک ختم ہو جائے گی. بولیں تو آہستہ بولیں، سکون سے، تیز تیز بولنا، بات پہ بات چڑھی ہوئی نہیں. اللہ کے نبی ایسے بولتے تھے کہ لکھنے والا لکھنا چاہتا تو لکھ لیتا، تین بار بات کو دہراتے تھے. تو صبر پوری پرسنالٹی کا ایک نام ہے، اور صبر کی حقیقت کیا ہے کہ کسی عظیم مقصد کے لیے، اور آف کورس اللہ تعالیٰ کی رضا اور آخرت کے ثواب سے زیادہ بڑا عظیم مقصد کیا ہوگا، اسی طرح دنیا میں نیکی پھیلانے اور برائیوں کو مٹانے کے لیے. وَتَوَاصَوْا بِالْحَقِّ وَتَوَاصَوْا بِالصَّبْرِ کہتے ہیں اس کو. اور اسی طرح دوسروں کی خدمت کے لیے، دل نہیں چاہ رہا لیکن خدمت کرنی ہے، حقوق العباد ہیں یا یتیموں کا اور ہینڈی کیپ لوگوں کا خیال رکھنا ہے. پھر اس طرح صدموں، تکلیفوں اور ناگواریوں کو برداشت کرنا، اور نا موافق حالات میں بھی حق اور سچائی پہ مضبوطی سے جمے رہنا اور نیکی کے راستے پہ چلے رہنا صبر کہلاتا ہے. گرگٹ کی طرح رنگ بدلتا ہے صبر، شرط ایک ہے کہ آپ کو صبر بھی کرنا آتا ہو. ہم صبر بھی کرتے ہیں تو بے صبری سے کرتے ہیں، پھر بھی کہیں نہ کہیں سے تھوڑی سی ہوا نکل ہی جاتی ہے. ان نماش کو بسی و حسنی اللہ، یہ بہت کم لوگوں میں ہوتا ہے کہ میرے شکوے، میرے غم کی فریاد پکار اللہ کے بظاہر، بسا کہتے ہیں یا بسی کہتے ہیں اس غم کو کہ بندہ چھپانا چاہتا ہے اور وہ پھیلتا جا رہا ہے، آنسو ہی نکل گئے، آواز رند گئی. پھیلنے کو کہتے ہیں، بسا کہتے ہیں پھیلانا، قرآن میں بھی ہے. ایسے بندے کی حالت بکھر بکھر جاتی ہے کہ اپنے آپ کو سمیٹتے ہیں، اپنی کرچیاں سمیٹتے ہیں، لیکن وہ پھر بھی کھلتی جاتی ہیں. تو جتنا زیادہ اپنے نفس پہ قابو پانے کے لیے انسان ٹریننگ کرے اپنی، فائدہ اس کو اتنا ہی ہوگا. پھر اس طرح صبر کی اصل حقیقت کیا ہے کہ نفس کو روکنا اور قابو پانا، اور اس کے تین درجے ہوتے ہیں. سب سے پہلے کیا کہ اپنے نفس کو حرام اور ناجائز چیزوں سے روکنا، جی یہ بھی صبر ہے. حرام کیا ہے؟ غیبت حرام ہے، زنا حرام ہے، شراب حرام ہے، مال حق کھانا حرام ہے، جادو ٹونا حرام ہے. اب ان ساری چیزوں سے اپنے آپ کو روک دینا، یہ صبر ہوگا. پھر اسی طرح نفس کو اطاعت اور عبادات کی پابندی پہ مجبور کرنا. پہلا کیا ہے؟ ڈونٹس پہ رکنا، اور دوسرا کیا ہے؟ ڈوز کو کرنا. نہیں دل چاہ رہا ٹھنڈے پانی سے وضو کرنے کو، کرنا ہے. فجر پہ نہیں اٹھا جا رہا، سحری میں نہیں دل چاہ رہا اٹھنے کو، لیکن اٹھنا ہے، ٹھیک ہے. اور تیسرا پھر آخری ہے جو سب سے چھوٹا ہے. ہم عموماً صبر کے نام پر دکھ تکلیفیں بیماریاں ہی سمجھ لیتے ہیں, اور ہمارے ہاں یہ گمان کیا جاتا ہے کہ جی موت اور بیماری اور فقر اور تنگ دستی جیسی مصیبتوں کو اس طرح سہ لیا جائے کہ پہلے خوب شور و غل بھی کر لو, رو دھو لو, پھر کو اچھا میں صبر کرتی ہوں, یا بہت بھی ہے تو چلو جی شکوا نہ کریں, شکایت نہ کریں, شور نہ اٹھائیں, آواز نہ اٹھائیں, اونچی کریں, اور اگر کوئی ظالم ظلم کر دے تو اس کا انتقام نہ لیا جائے اور نہ کوئی فریاد رسی کی جائے نہ کسی کو بتایا جائے. حالانکہ قرآن اور حدیث صبر کے معنی کو ایکسپینڈ کر دیتا ہے. کسی بھی عظیم مقصد کے لیے کام کو کرنا یہ صبر ہے. یہ نہیں کہ اب آپ کر ہی کچھ نہیں پا رہے, مطلب شرابی ساری عمر شراب پیتا رہا, اب ڈاکٹر نے کہہ دیا کہ اگر مزید شراب پیئے گا نا تو اس کے لنگز خراب ہوں گے, تو اب شراب چھوڑ دی, یہ صبر نہیں ہوگا. پھر کسی عظیم اور مقدس مقصد کے لیے جی صدموں, تکلیفوں اور ناگواریوں کو برداشت کرنا, اور ناموافق حالات میں بھی حق اور سچائی پہ مضبوط رہنا اور نیکی کے راستوں پہ چلتے رہنا, یہ صبر ہے. اور اللہ تعالیٰ نے اسی کو پھر قرآن میں بیان بھی کر دیا. اور یہ جو صبر کی تین قسمیں ہیں کہ اللہ تعالیٰ اور رسول اللہ صلی اللہ علیہ وسلم کے احکام کی پابندی چاہیے, طبیعت پر کتنی ہی شاخ گزرے اس پر نفس کو جمائے رکھنا, پھر جن چیزوں سے منع فرمایا وہ نفس کے لیے کتنی ہی مرغوب کیوں نہ ہو, لذیذ کیوں نہ ہو, ٹیمپٹیشن ہے لیکن حرام ہے, نہیں کھانا, نفس کو روکنا ہے. پھر مصیبت اور تکلیف کو اللہ کی طرف سے سمجھ کر اس پہ صبر کرنا, حد سے زائد پریشان نہ ہونا, پینک نہ ہو جانا. جی تو یہ سب صبر میں آتا ہے. پوری زندگی صبر سے بھری ہوئی ہے, کوئی کر کے تو دیکھے, پھر دیکھے اس کو ملتا کیا. پھر اسی طرح سے آپ دیکھیے کہ لوگوں کی ایزا کا مقابلہ صبر اور استقامت کے ساتھ کرنا, اور دشمن پر فتح اور زمین پر حکومت کے وعدے ہیں اس کے بدلے میں. اللہ نے بنی اسرائیل کی مثال دی آپ کو مجھے, وَتَمَّتْ كَلِمَةُ رَبِّكَ الْحُسْنَ عَلَىٰ بَنِي إِسْرَائِيلَ بِمَا صَبَرُوا, کہ آپ کے رب کا نیک وعدہ بنی اسرائیل کے حق میں ان کے صبر کی وجہ سے پورا ہوا. یہ سورۃ اعراف کی آیت نمبر 137 ہے. تو حضرت موسیٰ علیہ السلام نے جب اپنی قوم سے نصرت الہی کا وعدہ کیا تو انہیں اللہ سے مدد مانگنے اور صبر کرنے کی تلقین کی. قومیں جب صبر کر لیتی ہیں تو اللہ تعالیٰ پھر ان کو مزید زیادہ سے زیادہ دیتا ہے, اور پھر اسی کے ساتھ بندہ جب لگا رہے تو اللہ تعالیٰ اس کو مزید عزت بھی دیتا ہے, بلندی بھی دیتا ہے, اور آپ کہہ سکتے ہیں کہ جتنا صبر اتنی مدد. اللہ کے نبیوں نے خود صبر کیا اور بعد میں پھر دوسروں کو بھی اللہ نے ان کا ساتھی بنا دیا. تو آپ کہہ سکتے ہیں کہ لوگوں کی ایذا کا مقابلہ صبر اور اللہ کی نصرت سے کرنا ہے. آج میرے آپ کے لیے بھی یہی ہے. ہماری تو مشکلیں ہی چھوٹی سی ہیں, ہمارے تو غم بھی چھوٹے چھوٹے, ہمیں تو چھوٹے چھوٹے لوگ ستاتے ہیں, ہمارے رستے میں کوئی فرعون تھوڑی ہے, ہماری تو مسی بہت ہے, ہمارے تو گھر والے ہی بڑے ہیں جو ہمیں صبر پہ مائل کر دیں. اور یاد رکھیے صرف بنی اسرائیل نہیں, ہر وہ بندہ جو اللہ پر نظریں رکھے گا اللہ تعالیٰ اس کی مدد کریں گے. اور وہ شعر تو آپ پڑھتے ہیں نا, فضائے بدر پیدا کر فرشتے تیری نصرت کو, ادھر سکتے ہیں گردوں سے قطار اندر قطار. اب بھی انبیاء کرام کا یہی معاملہ ہوتا تھا کہ اپنی قوموں کو صبر کی دعوت دیتے تھے. حسن بصری کہتے ہیں کہ اس آیت میں اشارہ ہے کہ جب انسان کا مقابلہ کسی ایسے شخص یا جماعت سے ہو جس کا دفاع کرنا اس کی قدرت میں نہ ہو, تو ایسے وہ کامیابی اور فلاح کا صحیح طریقہ یہی ہے کہ مقابلہ نہ کرے بلکہ صبر کرے. اور ساتھ ہی کہتے ہیں کہ جب کوئی آدمی کسی کی ایزا کا مقابلہ اس کی ایزا سے کرتا ہے, یعنی اپنا انتقام خود لینے کی فکر کرتا ہے, تو اللہ تعالیٰ اس کو اسی کے حوالے کر دیتے ہیں, کامیاب ہو یا ناکام. اور جب کوئی شخص لوگوں کی تکلیف کا مقابلہ صبر اور نصرت الہی کے انتظار سے کرتا ہے تو اللہ تعالیٰ خود اس کے لیے راستے کھول دیتے ہیں. جی جس طرح اللہ نے بنی اسرائیل سے صبر و استقامت اور ثابت قدمی پر یہ وعدہ کیا تھا کہ ان کو دشمن پر فتح اور زمین پر حکومت عطا کرے گا, اور یہی وعدہ سورۃ نور کی آیت 55 میں امت مسلمہ سے بھی ہے, وعد اللہ الذین آمنوا. تو اللہ تعالیٰ کی مدد مشروط ہے, کام یہ ہے کہ اپنے نفس پہ قابو پانا ہے. اور آپ دیکھتے ہیں کہ مصیبت کے وقت صبر کرنا اور صبور سے ہی مدد طلب کرنا یہ آسان کام نہیں ہوتا. صبر چونکہ اللہ تعالیٰ سے تعلق پیدا کرنے کا ذریعہ ہے, اسی لیے مصائب میں جو بزرگ تھے یا نیک لوگ تھے ان کا اصول کیا ہوتا تھا کہ مسائل کو گناہوں کی سزا سمجھو یا ایمان کی آزمائش سمجھو, مگر یہ مت سمجھو کہ اللہ تعالیٰ ہم سے ناراض ہو گئے، کیونکہ یہ خیال خطرناک ہے، اس سے تعلق کمزور ہو جاتا ہے اور رفتہ رفتہ تعلق زائل ہو جاتا ہے۔ تو جس حد تک صبر کر سکیں کریں۔ کس طرح ابن شبرمہ پر جب کوئی مصیبت نازل ہوتی تو فرماتے، یہ تو بادل ہے، تھوڑی دیر بعد چھٹ جائے گا، اس کے لیے پریشان ہونے کی کیا ضرورت، ہماری تو مت ماری جائے ایسے وقتوں میں، ہمیں تو ہوش ہی نہ آئے اور بعد میں ہوش آئے، پھر کہتے اچھا صبر کرنا تھا، بس کیا کروں۔ دیکھیے، ان صبر ان دا صدمت الاولا، ایک عورت کسی قبر پہ بیٹھی رو رہی تھی اور نوحہ کر رہی تھی، اللہ کے نبی نے سمجھا دیا، وہ پہچانی نا، ذرا سی اکھڑ آواز سے بات کی کہ جو صدمہ مجھ پہ آیا اگر تم پہ آئے گا تو تمہیں پتہ چلتا۔ بعد میں لوگوں نے کہا کہ تو نے اللہ کے نبی کے ساتھ ایسی بات کی، جب پتہ چلا تو واپس آئی، شرمندہ تھی۔ تو اس پہ آپ نے کہا تھا کہ ان صبر ان دا صدمت الاولا، صبر تو چوٹ پڑنے کے وقت پہ ہوتا ہے۔ تو صبر رفع درجات کا باعث بھی ہوتا ہے، خاص طور پہ جو اپنی مصیبت کسی پہ ظاہر نہ کرے، اس کے ساتھ تو معجزے ہوتے ہیں، میریکلز، اللہ نے اس کی بخشش کا وعدہ کیا ہے۔ اس طرح کہتے ہیں کہ ایک تائبین کا صبر ہوتا ہے، ایک زاہدین کا صبر ہوتا ہے اور ایک صدیقین کا صبر ہوتا ہے۔ تائبین کا صبر کیا کہ انسان اپنا غم اور پریشانی دوسروں کو بتانا چھوڑ دے، زاہدین ذرا اس سے اوپر بڑھے، بندہ دکھ اور مصیبت ہر حال میں راضی رہے، اور صدیقین کا صبر تو سمجھ ہی نہ آئے کسی کو کہ بندہ مصیبت پر خوش ہوتا ہے کہ اللہ مجھ سے راضی ہے۔ جب اوپر نظریں لگ جائیں، کنیکشن جڑ جاتا ہے، تو پھر انسان کو ہر چیز اوپر سے آتی بھی دکھتی ہے نا۔ آپ دیکھتے ہیں کہ فرعون نے موسیٰ کے مقابلے میں شکست کھانے کے بعد بنی اسرائیل پر کس طرح غصہ اتارا تھا کہ ان کے بیٹوں کو قتل کر کے عورتوں کو زندہ رکھنے کا قانون بنا دیا۔ تو بنی اسرائیل گھبرا گئے کہ ایک تو موسیٰ آپ کی پیدائش سے پہلے بھی فرعون نے ایسی ہی مشکل میں ڈالا اور اب یہ پھر آ گیا۔ تو اس وقت حضرت موسیٰ نے بھی بڑی محبت اور شفقت اور حکمت کے ساتھ دو چیزوں کی نصیحت کی تھی اپنی قوم کو، ایک تو دشمن کے مقابلے میں اللہ سے مدد طلب کرنا، اور دوسرا مشکل حل ہونے تک صبر اور ہمت سے کام لینا۔ اور یہ بھی ساتھ ہی بتا دیا تھا کہ اس نسخے کا استعمال کرو گے تو یہ ملک تمہارا ہے، تم ہی غالب آؤ گے۔ استعینوا باللہ واصبروا، مدد اللہ سے طلب کرو اور صبر کرو، اور بلکہ آگے آتا ہے ان الارض للہ یورثھا من یشاء من عبادہ والعاقبۃ للمتقین، یعنی ساری زمین اللہ کی ہے، وہ جس کو چاہے اس کو اپنے یعنی اس ملک اس زمین کا وارث اور مالک بنائے گا، اور یہ بات متعین ہے کہ انجام کار کامیابی متقی اور پرہیزگاروں کو ہی حاصل ہوتی ہے۔ تو کیا پتہ چلا کہ اگر تم نے تقوی اختیار کیا، یعنی استعانت باللہ، مدد اللہ سے ہی طلب کی، اور صبر کو لازم پکڑا، تو ایک وقت آئے گا کہ تم ملک مصر کے مالک اور قابض ہوگے۔ اور یہی ہوا پھر۔ یہ الگ بات ہے کہ فرعون کے ڈوبتے ہی وہ لوگ پھر بدک گئے، بار بار یہ قوم آگے سے پیچھے پیچھے سے آگے ہوتی گئی ہوتی گئی۔ پھر اسی طرح آپ دیکھتے ہیں کہ اصل جو چیز ہے نا، استعانت باللہ، جو اصل روح ہے اس نسخے کی، جب خالق کائنات پہ نظریں ہوں، اس کی مدد کا یقین ہو، اللہ ساری کائنات کا رخ اس کی مدد کی طرف پھیر دیتا ہے، کیونکہ ساری کائنات اللہ کی تابع ہے۔ ایسے کہ کسی کا کام ہو نا، یا آپ خود کرتے ہیں یا کسی اور کو کال کرتے ہیں، اچھا آپ ذرا ان کا کام کر دیں، تو اللہ خود کرے یا کائنات کی کسی چیز کو تابع کرے۔ جیسے اصحاب کہف، وہی یہ لنا من امرنا رشدا، پچھلے نام کے ساتھ بھی آپ نے سنی یہ دعا، تو اللہ نے سورج کو لگا دیا، زمین کو کروٹیں بدلنے پہ لگا دیا، تو اللہ تو پھر بے جان مخلوقات سے بھی کام لے آتا ہے۔ پھر جب دوسرا جز آپ صبر کے درجے پہ آتے ہیں نا، تو خلاف طبع چیزوں پہ ثابت قدم رہنا، بلکہ نفس کو قابو میں رکھنا، کسی مصیبت پر صبر کرنے کو بھی اسی لیے صبر کہتے ہیں کہ اس میں رونے پیٹنے اور واویلا کرنے کا جو ایک طبعی جذبہ ہوتا ہے نا، اس کو دبایا جاتا ہے۔ دنیا کا صبر، چاروں طرف لوگ برانڈز کے پیچھے پھر رہے ہیں، لوگ مال کما رہے، بڑی گاڑیوں میں پھر رہے، حب الدنیا و کراہیت الموت، اور آپ کہتے ہیں نہیں، حلال اور طیب اتنا ہی ہے، بس اسی میں ٹھیک ہوں۔ آپ تو ایسے لگتا ہے لاک ڈاؤن ہو جاتے ہیں، نہ فیملی سے ملتے، نہ گھروں میں، نہ خاندانوں میں۔ یہ صبر ہے، ضرورت اس بات کی کہ آپ اس کو لیں۔ اور اللہ کے نبی نے فرمایا تھا کہ صبر ایسی نعمت ہے کہ اس سے زیادہ وسیع تر نعمت کسی کو نہیں ملی، یہ اللہ کی شان ہوتی ہے۔ بڑے خاص بندوں کو اللہ یہ صبر کی دولت دیتا ہے۔ اسی طرح صابرین قرآن اور حدیث میں عموماً ان لوگوں کو کہتے ہیں جو تینوں قسم کے صبر پر ثابت قدم ہو۔ یہاں تک روایت میں آتا ہے کہ میدان حشر میں ایک آواز لگے گی، صابرین کہاں ہے؟ तो वो लोग जो तीनों तरह के सब्र पर कायम रहकर जिंदगी से गुजरे हैं वो खड़े हो जाएंगे और इनको बिला हिसाब जन्नत में दाखिले की इजाजत दी जाएगी। इन्नमा युवफ़्फ़स्साबिरूना अजरहुम बिगैरी हिसाब, सब्र करने वालों को इनका पूरा पूरा अजर दिया जाता है। सूरह ज़ुमर की आयत नंबर 10 है ये। तो अल्लाह तो नहीं रखता, बंदे कहाँ रखते हैं। फिर इसी तरह से आप देखिए नमाज, जिंदगी की हर जरूरत को पूरा करवाने वाली, परेशानी और आफात से निजात दिलाने वाली चीज नमाज है। नमाज और सब्र साथ साथ, इसलिए आप अक्सर देखेंगे सब्र का जहां भी तस्करा कुरान में आएगा ना, साथ नमाज का तस्करा आएगा। नमाज पूरी क्या, अमूमन इंसान का दिल करता है सोने को, खाने को, बातें करने को, इधर उधर आंखें दिखाने को, चढ़ाने को, और आप नमाज में ये कुछ भी नहीं कर सकते। आप अपने नफ्स को हब्स कर देते महबूस अल्लाह की इताअत पे। इर्द गिर्द जो मर्जी फोन आ रहा है, लोग बातें कर रहे हैं, आप चुप। तो आप गुनाह और मकरूह चीजों से तो छोड़िए, बहुत सारी हलाल चीजों से अपने नफ्स को नमाज में रोक लेते हैं। तो फिर सब्र नफ्स को काबू में रखने का नाम है, हर बात को मानना और हर बुरी चीज से रुकना, और नमाज इसकी एक अमली मिसाल है। तभी तो कहा कि नल्लाह मसाबरीन। और याद रखिए कि सब्र के नतीजे में इंसान को अल्लाह तला की मायत मिलती है। और ये जाहिर है कि जिस शख्स के साथ रब्बुल इज़्ज़त की ताकत हो, इसका कौन सा काम रुक सकता है और कौन सी मुसीबत फिर उसको आजिज कर सकती है। अल्लाह ने दुनिया में खुशियों के साथ गम और गम के साथ खुशियां रखे हैं, शरीनी भी और तलखी भी है, सर्दी है तो साथ गर्मी है, कहीं खुशगवारी है तो कहीं नाखुशगवारी है, कहीं है, ये सब कुछ अस्सबूर की तरफ से है। उसी के हुक्म और फैसले से जिंदगी में कुछ भी होता है। जब आप ईमान रखेंगे तो जब कोई दुख और मुसीबत आएगी तो मायूस नहीं होंगे, दिल शिकस्ता नहीं होंगे, बल्कि ईमानी सब्र और साबित कदमी के साथ ऐसी तकलीफों का इस्तकबाल करेंगे, और दिल में फिर आप इस यकीन को ताज़ा करेंगे कि ये सब कुछ अस्सबूर की तरफ से है। सारी दुनिया मिलके ना मुझे खुशी दे सकती, ना मुझसे गम छीन सकती या गम दे सकती, कोई किसी का जोरे बाजू नहीं है, कोई कमाल नहीं है। जितना दिल को जमाते जाएंगे उतना अल्लाह की बात सहना और मानना आसान होगा। जैसे ढीला छोड़ देना तो इंजेक्शन की दर्द कम होती है, इसी तरह अल्लाह ताला ने ये बातें हमें बता दी। डूबना नहीं, टूटना नहीं, गिरना नहीं। और अगर हम कुरान पाक की आयात में देखें अल्लाह ताला का ये नाम हमें कैसे दिखता है, तो बस या अय्युहल्लज़ीना मनुस्तईनु बिस्सब्र वस्सलाह वस्सलात इन्नल्लाह मस्साबिरीन। ईमान वालों, सब्र और नमाज के जरिए मदद चाहो, अल्लाह ताला सब्र करने वालों का साथ देता है। सूरह बकरा 153 है। फिर सूरत कसस की आयत 54 है, उलाय का यू तउन अजरहुम अजरहुम मर्रतैन बिमा सबरु व यदरऊन बिल हसनति सय्यिया व मिम्मा रज़क़नाहुम युन्फिकून। ये अपने किए हुए सब्र के बदले दोहरा अजर दिए जाएंगे, ये नेकी से बदी को टाल देते हैं, और हमने जो कुछ इनको दे रखा है इसमें से देते रहते हैं, दोहरे अजर हैं। असल बात यह कि आप भी नेकियां बढ़ाकर करें। फिर इस तरह सूरह नाहल की आयत 126-127, वइन आक़बतुम फ़ाक़िबू बिमिस्लि मा उक़िबतुम बिही वलइन सबरतुम लहुवा खैरुल लिस्साबिरीन वस्बिर वमा सब्रुका इल्ला बिल्लाह वला तहसन अलैहिम वला तकु फी ज़ैक़ि मिम्मा यमकुरून। और अगर बदला लो तो बिल्कुल इतना ही जितना सदमा तुम्हें पहुंचाया गया हो, और अगर सब्र कर लो तो बेशक साबिरों के लिए यही बेहतर है। आप सब्र करें बगैर तौफीक इलाही के आप सब्र कर ही नहीं सकते, और इनके हाल पर अंजीदा ना हो, और जो मकरो फरेब ये करते रहते हैं इससे दिल तंग ना हो, यानी इवन नबी सल्लल्लाहु अलैहि वसल्लम को ये कहा गया। तो याद रखिए कि जो मुसीबत किसी पर जाहिर ना करे इसके लिए बख्शिश का वादा है। फिर इसके बाद सूरत ज़ुमर आयत 10, قُلْ يَا عِبَادِيَ الَّذِينَ آمَنُوا اتَّقُوا رَبَّكُمْ لِلَّذِينَ أَحْسَنُوا فِي هَذِهِ الدُّنْيَا حَسَنَةً وَالْأَرْضُ اللَّهِ وَاسِعَةٌ إِنَّمَا يُوَفَّى الصَّابِرُونَ أَجْرَهُمْ بِغَيْرِ حِسَابٍ۔ صبر کرنے والوں کا یہ اجر ہے۔ کہہ دو کہ میرے ایمان والے بندو، اپنے رب سے ڈرتے رہو، جو اس دنیا میں نیکی کرتے ہیں ان کے لیے نیک بدلہ ہے، اور اللہ تعالیٰ کی زمین بہت کشادہ ہے، सब्र करने वालों को इनका पूरा पूरा अजर बेशुमार दिया जाता है, यानी बेशुमार अजर दिया जाता है। پھر سورت آل عمران کی آیت 200 آخری آیت ہے سورت کی، یا ایو الذین آمنوا اصبروا وصابروا ورابطوا واتقوا اللہ لعلکم تفلحون، ایمان والو تم ثابت قدم رہو اور ایک دوسرے کو تھامے رہو اور جہاد کے لیے تیار رہو اور اللہ سے ڈرتے رہو تاکہ تم مراد کو پہنچ جاؤ. اجتماعی زندگی کا صبر تھا. آگے سورت آل عمران 186 دیکھیے، لَتُبْلَوُنَّ فِي أَمْوَالِكُمْ وَأَنفُسِكُمْ وَلَتَسْمَعُنَّ مِنَ الَّذِينَ أُوتُوا الْكِتَابَ مِنْ قَبْلِكُمْ وَمِنَ الَّذِينَ أَشْرَكُوا أَذًى كَثِيرًا وَإِن تَصْبِرُوا وَتَتَّقُوا فَإِنَّ ذَلِكَ مِنْ عَزْمِ الْأُمُورِ. یقین ہے تمہارے مالوں اور جانوں سے تمہاری آزمائش کی جائے گی، اور یہ بھی یقین ہے کہ تمہیں ان لوگوں کی جو تم سے پہلے کتاب دیے گئے اور مشرکوں کی بہت سی دکھ دینے والی باتیں بھی سننی پڑیں گی، اور اگر تم صبر کرو اور پرہیزگاری اختیار کرو تو یقیناً یہ بڑی ہمت کا کام ہے. جس کو اللہ ہمت کا کام کہے ذرا اس کے بارے میں آپ کیا سوچیں. پھر اس طرح اگر احادیث میں دیکھ لیں الصبور نام کے بارے میں کیا ہے، صحیح مسلم کی روایت ہے 2424، ابو سعید رضی اللہ عنہ نے کہا، انصار کے کچھ لوگوں نے مانگا رسول اللہ صلی اللہ علیہ وسلم سے، آپ نے ان کو دے دیا. انہوں نے پھر مانگا، پھر دے دیا. یہاں تک کہ جب تمام ہو گیا جو کچھ آپ کے پاس تھا، یعنی ختم ہو گیا، تو آپ نے فرمایا، میرے پاس جو مال ہوتا ہے تو میں تم سے دریغ نہیں کرتا، یعنی چھپا کے نہیں رکھتا، اور جو سوال سے بچے اللہ اسے بچاتا ہے، اور جو اپنے دل کو بے پرواہ رکھے اللہ اس کو بے پرواہ کر دیتا ہے، اور جو صبر کی عادت ڈالے اس پر صبر آسان کر دیتا ہے، اور کوئی عطا الہی بہتر اور کشادگی والی صبر سے زیادہ نہیں. یہ مانگا کریں. اور صبر تر حقیقت وہی جو صدمہ آتے ہی کیا جائے. ابو داؤد کی روایت کا ریفرنس لے لیجئے، حدیث تو آپ کو بتا ہی دی اپنے لفظوں میں میں نے، انس رضی اللہ عنہ سے یہ روایت پہنچی ہے. اللہ کے نبی ایک ایسی عورت کے پاس سے گزرے جو اپنے بچے کی موت کے غم میں با آواز رو رہی تھی. اونچی آواز سے نہیں رونا چاہیے. تو آپ نے فرمایا کہ اللہ سے ڈرو اور صبر کرو، اصبری. تو اس عورت نے کہا کہ آپ کو میری مصیبت کا کیا پتا؟ تو اس سے کہا گیا، یہ اللہ کے نبی ہیں، جب یہ پتا چلا تو آپ کے پاس آئی اور آپ کے دروازے پہ اسے کوئی دربان نہیں ملا، یعنی عام طور پہ بڑے لوگوں کے گیٹ مین اور ہوتے ہیں سیکورٹی گارڈس. اس نے آپ سے کہا کہ اللہ کے رسول، میں نے آپ کو پہچانا نہیں تھا. تو آپ نے فرمایا، صبر وہی ہے جو پہلے صدمے کے وقت ہو، اور یہ بھی فرمایا کہ صبر وہی جو صدمے کے شروع میں ہو. تو شروع سے ہی اپنے آپ کو تھام کے رکھیے، کسی وقت بھی کچھ ہو سکتا ہے، اپنے آپ کو تیار رکھا کریں، کسی لمحے کچھ ہو سکتا ہے. حال دو حال مچا دینا اور پریشان ہو جانا اور دوسروں کو کرنا، یہ پسندیدہ عمل نہیں ہے. پھر اس طرح سلسلہ صحیحہ کی روایت ہے 3818، حضرت عبداللہ بن عباس کہتے ہیں کہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا، مجھے اپنے بھائی یوسف، اللہ تعالیٰ ان کو معاف فرمائے، ان کے صبر اور کشادہ دلی پر بڑا تعجب ہے. جب ان کی طرف خواب کی تعبیر بیان کرنے کا پیغام بھیجا گیا، اگر میں وہاں ہوتا تو تعبیر بیان کرنے سے پہلے جیل سے باہر نکل آتا. بس ان کے صبر اور فیاضی پر بڑا تعجب ہے، اور اللہ تعالیٰ ان کو معاف فرمائے. ان کے پاس آدمی آیا تاکہ وہ باہر نکل آئیں، لیکن وہ اس وقت تک نہ نکلے جب تک ان پر اپنے عذر کی وضاحت نہ کر دی. اگر میں ہوتا تو دروازے کی طرف لپک پڑتا. اگر اپنے آقا کے پاس میرا تذکرہ کرنا، یہ حضرت یوسف نے کہا تھا نا، آیت 42 میں آتا ہے، یہ والی بات نہ ہوتی تو وہ جیل میں نہ ٹھہرتے جبکہ وہ غیر اللہ سے پریشانی کا ازالہ چاہ رہے تھے. عموماً تو ایسے ہی ہوتا ہے نا. اور اللہ کے نبی کی یہ کثر نفسی ہے، آپ بھی صبر والے ہی تھے. لیکن بات یہ ہے کہ جن کے حوصلے بڑے ہوتے ہیں، جن کے رتبے بلند کرنے ہوتے ہیں نا اللہ نے، پھر اللہ تعالیٰ ان سے بڑے بڑے کام بھی لے لیتا. پھر اسی طرح سے سنن ترمذی کی روایت ہے 3511، ابو سلمہ راوی ہیں اس کے، اللہ کے نبی صلی اللہ علیہ وسلم نے فرمایا، جب تم میں سے کسی کو کوئی مصیبت لاحق ہو تو اسے پڑھنا ہے، انا للہ و انا الیہ راجعون. یہاں تک تو قرآن میں آیت ہے. اس کے آگے کیا ہے؟ اللہم اندک احتسب مصیبتی فاجرنی فیہا وابدلنی منہا خیرن. ایک حدیث کے یہ لفظ ہیں جو غیر معروف ہیں، لیکن روایت موجود ہے. ایک دوسری روایت جو آپ کو بہت ساری اردو بکس میں بھی مل جاتی ہے آج کل، وہ آگے آ رہی ہے. ترجمہ سن لیجئے، ہم سب اللہ کے لیے ہیں اور ہم اللہ ہی کی طرف لوٹ کر جانے والے ہیں. अल्लाह मैं अपनी मुसीबतों का अजर तुझसे चाहता हूँ, मुझे तो इन पर मुसीबत करने का अच्छा अजर दे और इन मुसीबतों के बदले मुझे इनसे अच्छा अजर दे। पढ़ना चाहिए। फिर जब अबू सलमा की मौत का वक्त आ गया तो उन्होंने दुआ की, अल्लाहुम्मा खलुफ फी याखली खैरम मिन्नी, अल्लाह मेरे घर वालों में मुझसे बेहतर जात को मेरा खलीफा और जानशीन बना दे। और जब इनकी मौत वाकई हो गई तो उम्मे सलमा ने कहा, इन्ना लिल्लाहि व इन्ना इलैहि राजिऊन, इंदल्लाहि इहतसबतु मुसीबती फजुरनी फीहा। और आम लफ्ज जो हदीस में आपको मिलते हैं, हिस्नुल मुस्लिम में भी आप दुआ सीख चुके हैं, इन्ना लिल्लाहि व इन्ना इलैहि राजिऊन, अल्लाहुम्मा अजुरनी फी मुसीबती व अखलफली खैरम मिन्हा। ए अल्लाह मुझे मेरी इस तकलीफ में बेहतरीन अजर दे और फिर दुनिया में भी इसका बदला दे और आखिरत में। तो अल्लाह फिर दुनिया में तो देगा, आखिरत में भी देता है, बल्कि आप ये कहें कि आखिरत में तो देगा दुनिया में भी देता है। और अल्लाह पे हमेशा पुरउम्मीद रहा करें। बहुत बड़ी हस्ती है वो, बहुत बड़ी हस्ती है वो। इसी तरह इब्ने माजा की रिवायत है 4032, अब्दुल्ला बिन उमर कहते हैं कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, वो मोमिन जो लोगों से मिलजुल कर रहता है और इनकी ईज़ा पर सब्र करता है तो इसका सवाब इस मोमिन से ज्यादा है जो लोगों से अलग थलग रहता है और इनकी ईज़ा रसानी पर सब्र नहीं करता। बात तो सच है। इज्तमाही जिंदगी बहुत सब्र मांगती है। अकेले काम करना बड़ा आसान है लेकिन छोटा सा होगा, थोड़े दिन बाद थक जाएंगे अटक जाएंगे। वॉक करनी है अकेले बहुत तेज चलेंगे लेकिन घबराहट होगी, दूसरों के साथ आहिस्ता चलना पड़ेगा। कहते हैं ना, अगर तुम्हें दूर जाना है तेज चलना है तो अकेले जाओ, और ज्यादा देर तक चलना है तो लोगों के साथ चलो। पता ही नहीं चलता जब साथी साथ होते हैं वॉक किधर गई। तो हमेशा जिंदगी में सब्र लाइए, मिजाज को नरम कीजिए। ससुराल में, महके में, अपनों में, बेगानों में, साथ काम करने वालों में हर वक्त गोलियां ना बरसाते रहा करें। ठंडे ठंडे रहिए, स्माइली रहिए, माथा ना टुंका रहे। आपकी आवाज में एक थ्रिल नहीं होनी चाहिए साथियों से बात करते हुए, बस मैंने कह दिया ये सब ने करना है, गलत तरीका है, रिजेंटमेंट होती है। और मुसीबत में सब्र करने का बदला बहिश्त कैसे है? सही मुस्लिम की रिवायत है 6571, अता बिन अबी रबाह से ये रिवायत है। कहते हैं कि मुझसे हजरत इब्ने अब्बास ने कहा, क्या मैं तुझको एक जन्नती औरत दिखलाऊं? मैंने कहा दिखलाओ। उन्होंने कहा ये काली औरत रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के पास आई और बोली, मुझे मिर्गी का आरिजा है, यानी बीमारी है, बीमारी का नाम है। इस हालत में मेरा बदन खुल जाता है तो अल्लाह से मेरे लिए आप दुआ कर दें। आपने फरमाया, अगर तू सबर करती है तो तेरे लिए जन्नत है और जो तू कहे तो मैं दुआ करता हूँ, अल्लाह तुझको तंदुरुस्त कर देगा। वो बोली, मैं सबर करती हूँ, फिर बोली मेरा बदन खुल जाता है तो अल्लाह से दुआ कीजिए कि मेरा बदन ना खुले। आपने दुआ की इस औरत के लिए, चुनाच इसका बदन इस हालत में हरगिज नहीं खुलता था, मतलब सतर नहीं खुलता था। पता क्या चला कि बीमारी और मुसीबत में सब्र करने का बदला बहिश्त है। सही मुस्लिम 6571। इसी तरह सबूर से मुतल्लिक कुछ दुआएं भी और अज़कार ले लेते हैं। सब्र इस्तकामत की दुआ सूरह बकरा 250, रब्बना अफ़रिग अलैना सब्रम वसब्बित अक़दामना वंसुरना अलल कौमिल काफिरीन। ए परवरदिगार, हम पर सबर डाल दे, यानी सबर के धाने खोल दे, यानी उंडेल दे, और हमें लड़ाई में साबित कदम रख और लश्करे कुफार पर फतह याब कर दे। और सूरत अल अराफ 126, रब्बना अफ़रिग अलैना सब्रम व तवफ्फना मुस्लिमीन। ए रब हमारे ऊपर सबर उंडेल दे और हमें मुसलमान उठा। फिर अल मौइज़तुल हसना देख लीजिए, मुसीबत में दूसरों के साथ शिकवा और शिकायत नहीं करनी बल्कि सब्र करके अल्लाह की रजा हासिल करनी है। दूसरों को भी सब्र की तरगीब देनी है। अंबिया और रसूल के तरीके की पैरवी करते हुए सब्र का तरीका इख्तियार करना है और साबिर और शाकिर बनने की दुआ करनी है इंशाल्लाह। और इसी तरह से अपने लिए कम गोल ना रखिए, बिग गोल रखिए, सेट योर बिग गोल्स। एक बात याद रखें कि दुनिया राहत की जगह नहीं है। وَلَنَبْلُوَنَّكُمْ بِالشَّيْءِ مِنَ الْخَوْفِ وَالْجُوعِ وَنَقْصٍ مِنَ الْأَمْوَالِ وَالْأَنْفُسِ وَبَشِّرِ الصَّابِرِينَ. Life is not a bed of roses. مختلف مشقتیں اور آزمائشیں آ کے رہیں گی. पैदा होने से पहले से लेके पैदा होने तक और दुनिया से जाने तक देखिए, अल्लाह कहता है कि तुम मुश्किल में पैदा किए। फी कबत, कबत का लफ्ज आता है कलेजी को कहते हैं कबत। पिता मारना पड़ता है इस दुनिया में जीने के लिए, और जो अल्लाह की रजा पे राजी हो जाए उसको पता भी नहीं लगता कि वो दुख में है। जैसे वो सुन कर देते हैं ना पेट काटते हुए, जिस्म पे कोई तकलीफ होती है ऑपरेशन करते हुए, इस तरह बंदे को सब्र की ऐसी सिल पड़ती है, लोग कहते हैं लोग क्या कह रहे, मुझे तो नहीं कुछ हुआ। और दुनिया का एक और सब्र भी, और वो क्या है कि आप दुनिया में लोगों को अपने से ऊपर देख के हैं, फिर जलते हैं कुड़ते हैं, किसी का काम देख लिया, किसी को कोई नेमत में देखा। तो याद रखिए मुस्नद अहमद की रिवायत है कि अपने से कम दर्जे के लोगों को देखो और अपने ऊपर से नेकियां करने वाले को देखो, नेमतों की ना कदरी ना करो। तकलीफ आए ना तो देखिए इससे बड़ी भी तो आ सकती थी, और जिस पे आई हुई है वो पता नहीं आपसे कितना अच्छा होगा। जिंदगी का सब्र याद रखिएगा आपकी जिंदगी में रंग लाता है। शुरू में सब्र बड़ा मुश्किल लगता है, लेकिन जब आपको आदत हो जाती है ना सब्र करने की, तो फिर वो सब्र आपको बड़ा खूबसूरत लगता है। और फिर आप महसूस करते हैं कि जो अल्लाह ने कायनात में चीजें बनाई हैं उनके अंदर मुझे सब्र की एक खू दिखती है। आप कायनात को देखें, जैसे ये खूबसूरत सीन होते हैं ना, तो आप इनको देखें ना तो आपको ऐसे लगता है कि हर चीज पुरसकून है। नेचुरल प्लेसेस पे जाके खुशी क्यों होती है? ये बादलों का उड़ना, हवाओं का चलना, ये सब क्योंकि हर एक अपने हिस्से का काम कर रहा है। कोई दखल नहीं देता कोई किसी में, कोई किसी के बारे में बुरा ख्याल नहीं रखता, बदगुमान नहीं है, लेग पुलिंग नहीं है, बदजनी नहीं है। तो इस तरह से इंसान अगर अपनी जिंदगी में अपने आप को चेक करे तो बहुत सारे काम तो खुद ब खुद आसान हो जाते हैं। अगर ये पहाड़ चलने लग जाएं तो जमीन कैसे ठहरी रहेगी? और याद रखिए जो अल्लाह के लिए सब्र करता है ना, तो अल्लाह ताला कहता है कि जन्नत से कम किसी चीज पे मैं राजी नहीं होऊंगा उसको देने में, यानी कम से कम मैं जन्नत दूंगा। अबू उमामा से ये रिवायत है कि अल्लाह के नबी ने ये ऐलान किया कि जो साहिब ईमान बंदा किसी सदमे के पहुंचने के वक्त अल्लाह की रजा और सवाब की नीयत से सब्र करेगा तो अल्लाह ताला इसको जरूर जन्नत देगा, और जन्नत के सिवा और इससे कम दर्जे की कोई चीज इसके सब्र के सवाब में देने पर खुद अल्लाह नहीं राजी होगा। अल्लाह अकबर। एक रिवायत भी आती है कि अल्लाह ताला फरमाता है कि अगर तू मेरी रजा और सवाब की उम्मीद पर सदमे का इस्तकबाल सब्र से करे तो मैं तुझे जन्नत दिए बगैर राजी नहीं होगा। क्योंकि असल में दुख में ना पर्दे उठ जाते हैं, अल्लाह से कुर्ब तार शुरू हो जाता है, वो माली हो, जिस्मानी हो, कोई भी हो तकलीफ। और याद रखिए लोगों को ना सुनाया करें, बहुत बेइज्जती होगी आपकी। लोग बड़े थोड़े दिले होते हैं, थोड़े दिन आपका दुख सुन भी लेंगे, पहली दफा सुनाएंगे बड़े शौक से सुनेंगे क्योंकि तजस्सुस भी तो है ना, दूसरी बार भी थोड़ी सी हमदर्दी, तीसरी बार के बाद देखिए खिंचना शुरू होंगे, फिर तो आपको आता देख कर ही कह देंगे हाय ये फिर आ गई, मेरा मूड खराब हो जाएगा, हमें बस तो टाइम ही नहीं। ये रोज आके अपने दुख सुनाती, कभी मासियों से जान छुड़ाता देखा करें लोगों को, खाए हम क्या करें, कितना इनका सुने और कितना दें। और अगर बेचारा कोई गरीब आ जाए आपको दुख सुना के, लो फिर आ गए, अब इनको फिर देना पड़ेगा। मत कीजिए अपनी मुसीबतें, बीमारियां, दुख, तकलीफें किसी से शेयर। आपको तो ऐसे ऐसे लोग गुजरे कि आंख से नहीं दिखता, किसी को नहीं पता, एक आंख से दिखता एक से नहीं दिखता, नहीं बताया। बैठ नहीं सकते, खड़े खड़े हैं, कभी बैठे ही नहीं किसी के सामने, या मदद लेनी पड़ती है तो किसी के सामने बैठे ही नहीं कि कुछ जाए तो फिर हम जरा सी अपनी तकलीफ को सहते हुए फिर बैठेंगे। और अल्लाह हमें ना किसी ऐसे दुख में डाले कि जिस पे हम सब्र कर ही ना सके। और इसका तकदीर से ताल्लुक है, आज सुबह की आयत याद कर लीजिए, उस पे गम ना करो जो तुमसे चूक गया और उस पे खुशियां ना मनाओ जो तुम्हें मिल गया, सूरह हदीद की आयतें हैं। कोई हालात हो मोमिन कभी हिम्मत नहीं हारता, अल्लाह की जात से ना उम्मीद नहीं होता, अल्लाह आजमाता है कभी प्यार से कभी गुस्से से, और नेमतें भी आजमाइश होती हैं। अगर आप दुख दुनिया में कहते हैं बीमारी परेशानी को, तो नमाज का ना पढ़ाना या नमाज का जाओ जाना भी तो एक दुख है ना, उसको भी देखें। और अल्लाह ताला हमें ना ही डाले उस आजमाइश में जो हमारे ईमान की आजमाइश बन जाए, क्योंकि सब्र के साथ ईमान का बड़ा गहरा ताल्लुक है। तो अल्लाह ताला आपको मुझे सब्र के आला तरीन दर्जे पर रखे, अल्लाह ताला आपसे मुझसे राजी हो। सुब्हानक अल्लाहुम्मा व बिहमदिका अशहदु अल्ला इलाहा इल्ला अंता अस्तगफिरुका व अतूबु इलैक। अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू।